यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। रोल्पाको थवाङमा पहिरोमा परि 10 जनाको मृत्यु, 3 जना बेपत्ता। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहद्वारा पदबाट राजीनामा। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फिर्ता। सातामा 2 दिनको सार्वजनिक विदामा पुनरावलोकन गर्ने, कुनै कार्य नभएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमद्वारा स्पष्ट। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल द्वीपको भ्रमण गरेकामा जापानको कड़ा विरोध। र 10 औं राष्ट्रिय खेलकुद मंगिर 16 देखि 29 गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने निर्णय।
प्रिपेड होस् या पोस्टपेड, सबैको लागि छ यो प्याक। हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड। रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। रोल्पाको थवाङ गाउँपालिका 5 उवा अन्तर्गत पर्ने कोटलबारामा पहिरोमा परि 10 जनाको मृत्यु भएको छ भने 3 जना अझै बेपत्ता छन्। मृतक मध्ये 8 जनाको शनाखत भएको प्रहरीले जनाएको छ। बुधबार राति परेको अविरल वर्षासँगै आएको पहिरोमा परि थवाङ गाउँपालिका 5 उवाको कोटलबारा निवासी 18 वर्षीय शान्तिपुन मगर, 60 वर्षीय कमलबहादुर पुन मगर, 75 वर्षीय दलबहादुर पुन मगर र 80 वर्षीय मनखना पुन मगर, 85 वर्षीय हस्तकला रोका मगर, 38 वर्षीय जुनकुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 5 वर्षीय अशोक पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले जानकारी दिनुभयो। पहिरोमा परि गम्भीर घाइते भएका 2 जनालाई थप उपचारका लागि बुटवल पठाइएको उहाँले बताउनुभयो। पहिरोले कोटलबाराका 9 घर, 1 घुम्ती किराना पसल, 2 गोठ र एउटा चर्च बगाउँदा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ। पहिरोमा परि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको रोल्पाका प्रमुख जिल्लाधिकारी गंगा बहादुर छेत्रीले बताउनुभयो। यसैबीच प्युठानको माडी खोलाको विभिन्न ठाउँमा 5 जनाको बेवारिसे शव फेला परेकाले उवाको कोटलबारा गाउँका पहिरोमा बेपत्ता भएका मानिस हुन सक्ने आशंका गरिएको र पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले रोल्पाको थवाङ 5 कोटलबारामा पहिरोमा परि मृत्यु तथा बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। रासुपाका महामन्त्री विपिन कुमार आचार्यले आज विज्ञप्ति जारी गर्दै बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न तथा जोखिमयुक्त बस्तीको पहिचान गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्नका लागि सरकारसँग आग्रह गर्नुभएको छ। यस्तै विज्ञप्ति मार्फत विपद जोखिम कम गर्न, पूर्व सूचना प्रणाली प्रभावकारी बनाउन र तीनै तहका सरकारबीच समन्वय गर्न आग्रह गर्दै वर्षाका कारण जोखिम बढेकाले नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन नागरिकलाई अपील गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ। आजको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिएको घोषणा गर्नुभयो। तत्कालीन सत्ता गठबन्धन दल नेकपा एमाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा पर्नु भएको थियो। संवैधानिक व्यवस्था बमोजिम आजसम्म प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने भए पनि विश्वासको मतको पक्षमा बहुमत नपुग्ने देखिएपछि मुख्यमन्त्री शाहले राजीनामा दिनुभएको उहाँको सचिवालयले जनाएको छ। दुईपटक प्रदेश सरकारको नेतृत्व गर्नुभएका मुख्यमन्त्री शाहले प्रदेशको विकास र समृद्धिका लागि सबैलाई एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो। आफ्नो 38 महिने कार्यकालमा सुशासन प्रवर्धन, प्रभावकारी सेवा प्रवाह, जनहितलाई प्राथमिकता दिएर काम गरेको उहाँले उल्लेख गर्नुभयो। यस्तै कोशी प्रदेशसभाको 9 अधिवेशनको 23 बैठक आगामी भदौ 3 गते दिउँसो 1 बजे बस्ने भएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै 5 महिना लामो विदेश बसाएपछि आज स्वदेश फर्कनु भएको छ। गत भदौ 24 गतेको जेन्जी आन्दोलनका क्रममा सख्त घाइते हुनुभएका उहाँ 5 महिना अघि स्वास्थ्य उपचारका लागि सिंगापुर हुँदै हङकङ पुग्नुभएको थियो। स्वास्थ्य उपचार सकेर पूर्व प्रधानमन्त्री देउवा आज दिउँसो काठमाडौँ आइपुग्नु भएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरू पुग्नु भएको थियो। नेता देउवाले आफू नेता बनेर नभई राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको र विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर रहेको उल्लेख गर्नुभएको छ। पूर्व प्रधानमन्त्री देउवाले कांग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र नभई दशकौंको राजनीतिक संघर्ष सहेर आफ्नो अस्तित्व र मर्यादा जोगाइराख्न सफल पार्टी भएको बताउनुभयो। राष्ट्रिय सभाले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट हटाउन विभिन्न सुधारका चरणहरूमा काम भइरहेको र करिब 6 महिनामा केही न केही नतिजा आउने आशा गरेको बताउनुभयो। मन्त्री पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान गर्ने, प्रतिवेदन बुझ्ने लगायतका सबै अधिकार आफैमा राखेका कारण पनि हवाई सुरक्षामा चुनौती खड़ा भएको बताउनुभयो। मन्त्री पौडेलले विधेयक आएपछि जहाज होल्डिङ हुने, समयमा उडान नगर्ने, यात्रुका सामान हराउने, टुटफुट हुने जस्ता समस्या समाधान गर्ने र हवाई यातायातलाई अझ बढ़ी भरपर्दो, सुरक्षित र विश्वसनीय बनाउन सहयोग पुग्ने बताउनुभयो। छलफलमा सांसदहरूले हवाई सेवालाई सुरक्षित बनाउने गरी कानून निर्माण गर्नुपर्नेमा जोड़ दिँदै आन्तरिक वायु सेवालाई सुरक्षित, भरपर्दो र गुणस्तरीय तथा जिम्मेवार बनाई हवाई यात्रुको अधिकार संरक्षण हुनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन दर्ता गराउन सक्ने जानकारी गराउनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले दलितको मौलिक हक कार्यान्वयनका लागि दलितको हक अधिकार तथा विकास सम्बन्धी विधेयक तर्जुमा भइसकेको जानकारी गराउनुभयो। सांसदहरूले सोधेका प्रश्नको जवाफमा कानून मन्त्री गौतमले सातामा 2 दिन सार्वजनिक विदा दिने व्यवस्थाको पुनरावलोकन गर्ने कुनै कार्य अहिले नभएको स्पष्ट गर्नुभयो। मन्त्री गौतमले सातामा 2 दिन विदा हुने र अन्य दिन बिहान 9 बजे नै कार्यालय खुल्ने भएकाले सेवाग्राहीलाई थप सहजता हुनका साथै कर्मचारी र श्रमिकको मनोबल, उत्प्रेरणा र कार्य सम्पादनमा सकारात्मक प्रभाव परेको तथा कार्यकुशलता, उत्पादकत्व र सेवाको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुगेको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले खाना पकाउने ग्यासको अभाव, महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन, पेट्रोलियम पदार्थको सहज आपूर्ति, ग्यासको सहज उपलब्धता र इन्धनमा लगाइएको कर कटौती तथा जनतालाई तत्काल राहतको अनुभूति दिन सरकारको ध्यान आकर्षण गर्नुभयो। सांसदहरूले तनहुमा हाइड्रो निर्माणका लागि सेती नदीको बहाव परिवर्तन गर्दा त्यस आसपासका स्थानीयको थात थलो र पेसा नै छाड्नुपर्ने अवस्था आएको भन्दै समस्या समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 1 गते 1:15 बस्नेछ। उदयपुरको बेलका नगरपालिकामा कबुलियती वन सम्बन्धी विवाद चर्किएको छ। विगतमा स्थानीयको आन्दोलनपछि रोकिएको निर्णय अहिले सर्वोच्च अदालतको फैसलाबाट फेरि कार्यान्वयनको चरणमा पुगेपछि उदयपुरको बेलका नगरपालिका 3,500 घरधुरी पुनः विस्थापनको त्रासमा परेका छन्। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
उदयपुरको बेलका नगरपालिकामा कब्लियती वन सम्बन्धी विवाद पुनः चर्किएको छ। स्थानीय स्तरमा 1500 देखि 1600 घर धुरी विस्थापित हुने दावी भइरहेका बेला सर्वोच्च अदालतबाट प्रमाणित नक्साले भने फरक अवस्था देखाएको छ। डिभिजन कार्यालय गाईघाट उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठका अनुसार कब्लियत वनका लागि छुट्याइएको 176.23 हेक्टर क्षेत्रमा नक्सा अनुसार करिब 25 देखि 30 वटा घर तथा संरचना मात्र देखिन्छन्। यद्यपि डिभिजन वन कार्यालय गाईघाट उदयपुरले अहिलेसम्म स्थलगत नाप जाँच भने गरेको छैन।
घरको हिसाबले घर सर्लक्क काटेर बनाएको छ, धेरै नक्सा अलिकति कटिएरै बनेको छ, अनि भित्र पनि गोठहरू समेत गरेर 25 देखि 30 घर धुरी हामीले यहाँ नक्सामा चाहिँ तत्काल यो जीपीएसको गुगल अर्थको सहाराबाट चाहिँ देखिन्छ।
बेलका नगरपालिकामा पुनः कब्लियती वन सम्बन्धी विवाद चुलिन थालेसँगै स्थानीयहरूले कब्लियती वन खारेजी प्रतिकार समिति गठन गरेका छन्। कब्लियती वन खारेजी प्रतिकार समितिका संयोजक टेक बहादुर भट्टराईले 25-30 घर मात्रै प्रभावित हुने कुरा आफूहरूलाई जानकारी भए पनि वर्षौंदेखि भोगचलनको जमिन कब्लियत वनका रूपमा दिन आफूहरूलाई स्वीकार्य नभएको बताउनु भयो।
अब यत्रो बस्ती नै सबै विहीन हुन थालेपछि यहाँ आतंक भइरहेछ, त्यसले गर्दा शान्तिपूर्वक ज्ञापन पत्र सिधो कार्यालयलाई, वन कार्यालयलाई, प्रदेश सरकारलाई, अख्तियारलाई, प्रधानमन्त्री कार्यालयलाई ध्यानकर्षण गराउनेवाला छौँ।
समितिका सल्लाहकार तथा स्थानीय रणबहादुर खड्काले दशकौंदेखि स्थानीयले भोगचास गर्दै आएको क्षेत्र भएकोले कुनै पनि निर्णय अघि वास्तविक अवस्था अध्ययन र स्थानीयसँग पर्याप्त छलफल हुनुपर्ने बताउनु भयो।
करिब 1000 घर भन्दा माथि 2032 सालदेखि लिएर 45 सालदेखि पूर्णकालीन बसोबास भएको
बेलका नगरपालिकाका नगर प्रमुख अशोक कुमार कार्कीले प्रमाणित नक्सा अनुसार 25 देखि 30 घर पूर्ण रूपमा विस्थापित हुने अवस्था देखिए पनि करिब 600 परिवारको भोगचलन तथा खानेपानी मठ मन्दिर संरचना प्रभावित हुन सक्ने बताउनु भयो।
600 घर परिवारहरूको चासो गरेका हिजो सरकारले दिएको कृषि मिटर गरेको छ, यी सबै कुराहरू छन्। त्यसमा दुईटा मन्दिर छन्, दुईटा चर्च छ, यी सबै कुरा परेको अवस्था भएको नि जनताको गाँस आसकवासको ग्यारेन्टी सरकारले गर्नुपर्ने भएकाले सम्मानित अदालतले गरेको आदेशलाई सम्मान गर्दै जनताको बसोबासका निमित्त कानुनी लडाई जनताले गर्नेछन्। यसको लागि पालिकाले आफ्नो सहयोग गर्नुपर्छ भन्ने कुरामा बेलका सफल लाग्यो।
बेलका नगरपालिकामा यति बेला कब्लियत वन बनाउने विषयमा सर्वोच्चको फैसला कार्यान्वयन र स्थानीयको अधिकार संरक्षण बीच कसरी सन्तुलन कायम गर्ने भन्ने विषय मुख्य चासो बनेको छ। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सांसदहरूले जातीय विभेद तथा छुवाछुत समाजको कलंक भएको भन्दै त्यसको अन्त्यका लागि शिक्षा र जनचेतना विस्तार गर्नुपर्ने बताउनु भएको छ। समितिको आज बसेको बैठकमा राष्ट्रिय दलित आयोगको काम कार्यवाही तथा प्रगति सम्बन्धी छलफलमा सांसदहरूले दलित समुदायको गरीबी न्यूनीकरण, शैक्षिक, सामाजिक र आर्थिक विकासलाई केन्द्रमा राखी बजेट निर्माण गर्नुपर्ने बताउनुभयो। सांसदहरूले जातीय विभेदका पीड़ितलाई न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने तथा दलित समुदायको थरकै आधारमा हुने अपमान, मनोवैज्ञानिक विभेद, थर सूचीकरणका जटिलता, नागरिकता नपाउने लगायतका विभिन्न समस्याहरूको अन्त्य गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले रासायनिक मलको सट्टामा प्रांगारिक मल प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा सांसदहरूले किसानहरूले रासायनिक मल प्रयोग गर्दा माटोको उर्वरा शक्ति कमजोर हुँदै गएर खाद्यान्न अभाव हुने र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने हुँदा विस्तारै जैविक मलको प्रयोगलाई बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको हो। सरकारले आफै प्रांगारिक मल उद्योग सञ्चालन गर्नुपर्ने, सरकारले प्रस्ताव हेरेर नभई किसानको खेतबारीको उत्पादन हेरेर कृषि अनुदान दिनुपर्ने भन्दै सांसदहरूले कृषि प्रधान देशका किसानहरूले मल अभावको समस्याबाट मुक्ति पाउनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा माटो वैज्ञानिक रोशन बाबु ओझाले कृषिमा छुट्याइएको झण्डै 70% बजेट रासायनिक मल खरिदमा खर्च हुने हुँदा त्यो रकम जैविक मल उत्पादनको क्षेत्रमा लगानी गर्न सरकारलाई सुझाव दिनुभयो। यस्तै अर्का विज्ञ मदन पोखरेलले सरकारले जैविक मलका लागि जम्मा 36 करोड़ रकम छुट्याएको र रासायनिक मल खरिदका लागि 32 अर्ब बजेट छुट्याएर प्रांगारिक मल उत्पादन र प्रयोगलाई निरुत्साहन गरेको भन्दै विश्वबाट फेज आउट भइसकेको युरिया मलको माग नेपालमा मात्रै हुने गरेको बताउनुभयो। समिति सभापति अशोक कुमार चौधरीले प्रत्येक वर्ष किसानहरूले मल नपाउने समस्या हल गर्न वैकल्पिक मलको सम्भावनाबारे निरन्तर छलफल गरेर सरकारलाई आवश्यक निर्देशन दिने बताउनुभयो। बेनी जोमसुम कोरोला सड़क आयोजनाले मुस्ताङको छुसाङ कागबेनी 10 किलोमिटर सड़क निर्माण शुरू गरेको छ। 28,87,00,000 रूपियाँ लागतमा 2084 असार 24 गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतासहित सड़क निर्माण थालेको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिनुभयो। आयोजनाले जोमसोम कोरोला सड़क खण्डको छुसाङदेखि धमीसम्मको 42 किलोमिटर सड़कको कालोपत्र पूरा गर्न टेण्डर आह्वान गरिसकेको छ। सो खण्डको लागत 2 अर्ब रूपियाँ रहेको छ। प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बाजुराको बढ़ी मालिकामा जनै पूर्णिमाको अवसरमा लाग्ने साउन शुक्ल चतुर्दशीको पूजाको तयारी शुरू गरिएको छ। बढ़ी मालिकामा भदौ 11 गते विशेष पूजा लाग्ने भए पनि दर्शनार्थीको भीड़लाई व्यवस्थित बनाउन यस वर्ष 10 दिन अघि नै भदौ 11 गतेदेखि पूजा आराधना शुरू गरिने भएको हो। बाजुराबाट संवाददाता राजेन्द्र बिकको रिपोर्ट।
नेपालकै सुप्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बाजुराको बढीमालिका तीर्थ यात्रा यस वर्ष भदौ 1 गतेदेखि प्रारम्भ हुने भएको छ। जनै पूर्णिमाको अवसरमा साउन शुक्ल चतुर्दशी अर्थात भदौ 11 गते विशेष पूजा लाग्ने भए पनि दर्शनार्थीको बढ्दो भीड़लाई व्यवस्थित गर्न यस वर्ष निर्धारित समय भन्दा करिब 10 दिन अगावै पूजा आराधना सुरु गर्न लागि हो। बढीमालिका मन्दिरका मुख्य पुजारी नेत्र उपाध्याय:
हिन्दूहरूको एउटा आस्थाको धरोहर हो। सबै तीर्थाल भक्तहरूलाई म आउँदाखेरिका जुन छन्नीहरूलाई पनि सकल भक्तहरूले आफूले माताको आशीर्वाद सम्झेर लिनु होला भन्न चाहन्छु।
बढीमालिका तीर्थ यात्रामा हरेक वर्ष हजारौं श्रद्धालु सहभागी हुने गरेका छन्। यस वर्षको यात्रालाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई समेत थप मजबुत बनाइने भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहरा:
नेपाल प्रहरी संयुक्त रूपमा ड्युटी परिचालन हुन्छ हाम्रो, र यसमा नेपाल प्रहरीको तर्फबाट पनि हाम्रो लगभग 25 जनाको टोली चाहिँ बढीमालिका क्षेत्र वरपर चलन भक्तजनहरूलाई सचेतन गर्ने हिसाब सेक्युरिटीलाई चाहिँ हामीले अझ विशेष प्राथमिकता दिएर बनाएका छौँ।
बाजुरा लगायत डोटी, जुम्ला, कालीकोट जिल्लाका साथै धनगढी उपमहानगरपालिका र विभिन्न स्थानीय तहबाट पेटारो सहितको सरकारी टोली पूजा सामग्री लिएर बढीमालिका प्रस्थान गर्ने परम्परा रहँदै आएको छ। बढीमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापा:
बढीमालिकाको ओभरअल टिम सबै यात्राको व्यवस्थापनको लागि ड्युटी राखेका छ।
मालिका भगवतीका रूपमा पूजिँदै आएको बढीमालिका मन्दिरसँग अनेकौं लोककथा, धार्मिक विश्वास र ऐतिहासिक पृष्ठभूमि जोडिएका छन्। यही धार्मिक तथा ऐतिहासिक महत्वका कारण पछिल्ला वर्षमा बढीमालिका पुग्ने तीर्थयात्री तथा पर्यटकको संख्या पनि उल्लेख्य रूपमा बढ्दै गएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला:
हामीले तयारी गरिराखेका छौँ, 1 गतेबाटै त्यहाँ पूजा सुरु गर्ने भक्तजनहरू आउनुहुन्छ र उहाँहरूलाई छिटो चाटो त्यहाँ पूजा दर्शन गराएर फर्काउने व्यवस्था चाहिँ हामी मिलाउँछौँ।
सत्ययुगमा सतीदेवीको शरीरका अङ्गहरू खसेको किम्बदन्ती रहेको धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम बढीमालिका समुद्री सतहबाट झण्डै 4,214 मिटर उचाइमा अवस्थित छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
बाँकेको नेपालगंज उपमहानगरपालिकाले विपन्न, असहाय तथा व्यवहारिसी नागरिकका लागि नगरभित्रका 25 अस्पतालमा 94 वटा निशुल्क शैयाको व्यवस्था गरेको छ। यही भदौ 1 गतेदेखि प्रभावकारी रूपमा सेवा सञ्चालन गर्ने गरी तयारी पूरा भएको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बमले बताउनुभयो। शैयासँगै सम्पूर्ण उपचार पनि निशुल्क हुने उहाँले जानकारी दिनुभयो। नगर प्रमुख प्रशान्त विष्टले 10% निशुल्क शैया सम्बन्धी व्यवस्था कागजमा मात्र नभई व्यवहारमै कार्यान्वयन गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल द्वीपको भ्रमण गरेकोमा जापानले आपत्ति जनाएको छ। रूसी राष्ट्रपति पुटिन दुई देशबीच स्वामित्वलाई लिएर विवाद रहेको इतुरूप टापु पुगेपछि जापानले विरोध गरेको हो। कुरिल द्वीपका 4 टापुमध्येको विवादित इतुरूप टापुलाई जापानमा इतुरोफू भनेर चिनिन्छ। जापानी विदेश मन्त्रालयले सो टापु पूर्ण रूपमा जापानको रहेको बताएको छ। दोस्रो विश्वयुद्धपछि रूसले ती टापुलाई आफूमा मिसाई त्यहाँका 17,000 जापानीलाई लखेटेको थियो। इरानले हर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी अस्वीकार गर्दै रणनीतिक जलमार्ग अझै अवरूद्ध रहेको र तेहरानले राखेका शर्त पूरा नभएसम्म पूर्ण रूपमा नखोलिने जनाएको छ। यससँगै महत्वपूर्ण समुद्री मार्गलाई लिएर अमेरिका र इरान बीचको दावी प्रतिदावी थप चर्किएको छ। पर्सियन गल्फ स्टेट अथोरिटीले सामाजिक सञ्जाल एक्स मार्फत अमेरिकी अधिकारीहरूले हर्मुजको जलमार्ग अवरूद्ध नरहेको भन्दै गरेका दावीले वास्तविक अवस्था परिवर्तन नगर्ने बताएको छ। लोकतान्त्रिक गणतन्त्र कंगोमा इबोला संक्रमणका कारण 2000 भन्दा बढ़ीको मृत्यु भएको जनाइएको छ। यसको प्रकोप 3 महिना पहिले घोषणा गरिएको थियो। अल जजिराले आधिकारिक सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै पछिल्लो 3 हप्तामा कम्तीमा 1000 जनाको मृत्यु भएको जनाएको छ भने भाइरस खतरनाक दरमा फैलिरहेको उल्लेख गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। तनहुँको ब्यास नगरपालिकामा बिहिबार मतदातासँगको भेटघाटमा अर्थमन्त्री डाक्टर वाग्लेले सीमित स्रोत साधनका बीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले तनहुँको विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै यस पटकको बजेट वितरणमा न्यायोचित पहल गरिएको जानकारी दिनुभयो। त्यस अवसरमा अर्थमन्त्री डाक्टर वाग्लेले ब्यास नगरपालिकाको तुम्सीमा रहेको खानेपानी समस्या समाधान र तटबन्धका विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल गरी काम अगाडि बढाउने पनि बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रदेश सरकार र निजी क्षेत्रले समेत विमानस्थलको निर्माण तथा सञ्चालन गर्न सक्ने गरी नागरिक उड्डयन सम्बन्धी कानूनको सुधार गर्न लागि बताउनु भएको छ। धनगढी विमानस्थलको स्तर उन्नति बारे बिहिबार काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रममा पर्यटन मन्त्री पौडेलले संघीय सरकारको लगानीले मात्रै हवाई सेवा विस्तारको माग पूरा गर्न सक्ने अवस्था नरहेकोले निजी क्षेत्र र प्रदेश सरकारलाई समेत साथमा लिन खोजिएको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले विकासको विकेन्द्रीकरणको माध्यमबाट सुदूरपश्चिम लगायत पछाडि परेको क्षेत्रलाई विकासको मूलधारमा ल्याउनु पर्ने बताउनुभयो। कार्यक्रममा संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का, सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सांसदहरू तथा पर्यटन व्यवसायीहरूले धनगढी विमानस्थलको स्तरोन्नति गर्न सके त्यस क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा बिहिबारदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कम्पनीको 7 वार्षिक उत्सवको सन्दर्भ पारेर सञ्चालनमा ल्याइएको बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभयो। बिक्री कक्षको उद्घाटन पछि संचार कर्मी संघको कुराकानीमा मन्त्री यादवले उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। यस्तै कम्पनीले 7 वार्षिक उत्सवको अवसर पारेर बिहिबारदेखि देशका विभिन्न 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति केजी वा प्रति लिटर 5 रुपियाँ छुट पाउने कम्पनीले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16 गतेदेखि 29 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको 125 बोर्ड बैठकले 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16 देखि 29 गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। यसअघि 2081 सालमै आयोजना हुनुपर्ने प्रतियोगिता विभिन्न कारणले पटक पटक सर्दै आएको थियो। 10 खेलकुद कर्णाली प्रदेश हुने यसअघि नै तय भइसकेको छ। 2079 कार्तिक मंगसिरमा भएको 9 राष्ट्रिय खेलकुदको समापनमा 10 राष्ट्रिय खेलकुद 2081 मंगसिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा भएको थियो। पूर्वाधार तयार नभएको भन्दै उक्त समयमा खेल हुन सकेन। त्यसपछि 2081 चैत 23-30 हुने भनिएको थियो। तेस्रो पटक 2082 जेठ 3-10 हुँदै चौथो पटक आगामी फागुन 1-7 चैतका लागि सर्यो। अब मंगसिर 16-29 गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएसँगै निर्धारित समयभित्र तयारी पूरा गर्दै 10 राष्ट्रिय खेलकुदलाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्ने जिम्मेवारी आयोजक निकायमाथि आएको छ। एभरेस्ट महिला भलिबल लिग ईडब्ल्यूयूभीको तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोलीका रूपमा सुदूरपश्चिम रोयल वारियर्स थपिएको छ। अब ईडब्ल्यूभीमा 7 टोली प्रतिस्पर्धा गर्नेछन्। लिगले सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोलीका रूपमा औपचारिक घोषणा गरेको हो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागको थोरै स्थान, कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग तथा कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागको एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 22.6 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 22.3 डिग्री सेल्सियस, वर्षा 2.6 मिलिमिटर। पोखराको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 25.4 डिग्री सेल्सियस, वर्षा 22.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.8 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा फाट फुट। र दिपायलको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 25.6 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रोल्पाको थवाङमा पहिरोमा परि 10 जनाको मृत्यु, 3 जना बेपत्ता। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहद्वारा पदबाट राजीनामा। पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा 5 महिनापछि स्वदेश फिर्ता। साताको 2 दिनको सार्वजनिक विदामा पुनरावलोकन गर्ने कुनै कार्य नभएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमद्वारा स्पष्ट। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल द्वीपको भ्रमण गरेकोमा जापानको कड़ा विरोध। र 10 राष्ट्रिय खेलकुद मंगिर 16 29 गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने निर्णय। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।